यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। शुरूमा यस प्रसारणका प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको मतगणना सकियो, समानुपातिक तर्फको मतगणना जारी। मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ़दो, मास्कको प्रयोग गर्न वातावरण विभागको अनुरोध। र एसियाको प्रारम्भिक कारोबारमा आज तेलको मूल्य घट्यो। अब समाचार विस्तारमा। यही फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको मतगणना सकिएको छ। निर्वाचन आयोगका अनुसार 164 स्थानको अन्तिम मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले 125 स्थानमा जित हासिल गरेको छ। त्यसै गरी नेपाली कांग्रेसले 18 स्थानमा, नेकपा एमाले 9 स्थानमा, त्यसै गरी नेपाली कम्युनिष्ट पार्टीले 8 स्थानमा, श्रम संस्कृति पार्टीले 3 स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेद्वारले 1-1 स्थानमा जीत हासिल गरेका छन्। यसै गरी समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल 1,05,04,39 मतगणना भएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको हालसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढ़ी अर्थात 50,33,691 मत प्राप्त गरेको छ। त्यसै गरी नेपाली कांग्रेसले 16,05,204 मत पाएको छ, नेकपा एमाले 14,21,000 र नेपाली कम्युनिष्ट पार्टीले 6,50,053 मत पाएको छ। यसै गरी श्रम संस्कृति पार्टीले 3,62,000 र राष्ट्रिय प्रजातन्त्र पार्टीले 3,26,000 मत प्राप्त गरेको छ। मतगणना जारी छ। पाकिस्तानले आम निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ। पाकिस्तानका उप प्रधानमन्त्री तथा विदेश मन्त्री इसाक दरले एक सन्देश मार्फत नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गर्नुभएको नेपाल स्थित पाकिस्तानी दूतावासले जनाएको छ। पाकिस्तानले नेपालसँगको भातृपूर्ण सम्बन्धलाई अत्यन्त महत्व दिने उल्लेख गर्दै उहाँले दुई देश बीचको दीर्घकालीन मित्रतालाई अझ सुदृढ़ बनाउने विश्वास व्यक्त गर्नुभएको छ। पाकिस्तानका उप प्रधानमन्त्रीले आफ्ना समकक्षी तथा नेपालमा बन्ने नयाँ सरकारसँग नजिकबाट सहकार्य गर्दै द्विपक्षीय सहयोगका नयाँ क्षेत्रहरू विस्तार गर्ने तथा क्षेत्रीय शान्ति र समृद्धि प्रवर्धनका लागि मिलेर काम गर्ने सन्देशमा उल्लेख गर्नुभएको छ। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ र पहिलो बैठक सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनमा नै गर्ने तयारी भइरहेको छ। संसद भवन निर्माणको सम्पूर्ण काम नसकिए पनि बैठक बस्न मिल्ने गरी सभाकक्षको निर्माण तथा व्यवस्थापनको काम अघि बढ़ाइएको संघीय संसद सचिवालयले जनाएको छ। सहकर्मी तुलसी सापकोटाको यो रिपोर्ट।
नवनिर्वाचित प्रतिनिधि सभाको पहिलो बैठक सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनमा नै गर्ने गरी तयारी भइरहेको छ। फागुन 21 गते प्रतिनिधि सभा सदस्य निर्वाचन भएर प्रत्यक्षतर्फको सम्पूर्ण मत परिणाम आइसकेको र समानुपातिक तर्फको मत परिणाम अन्तिम चरणमा पुगिसकेकाले निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरूले प्राप्त गर्ने संख्या तोकेर बन्द सूचीमा रहेका उम्मेद्वारहरूबाट विजयी घोषणा गर्नेछ। त्यसपछि आयोगले राष्ट्रपति समक्ष निर्वाचनको प्रतिवेदन बुझाउनु पर्नेछ। त्यसपछि राष्ट्रपतिले प्रतिनिधि सभाको बैठक आह्वान गर्नुहुनेछ। संघीय संसद भवन रहेको नयाँ बानेश्वर स्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भदौ 23 प्रदर्शन र 24 आन्दोलनका क्रममा आगजनीपछि पूर्ण रूपमा क्षतिग्रस्त भएकाले अहिले त्यहाँ संसदको बैठक बस्न नसक्ने अवस्था छ। 2076 सालबाट नै 3 वर्षमा निर्माण गरिसक्ने गरी सरकारले सिंहदरबारभित्र नयाँ संसद भवन निर्माण शुरू गरेको थियो, तर हालसम्म पनि निर्माण कार्य सम्पन्न हुन नसक्दा संसद बैठक बस्ने स्थानको समस्या देखिएको छ। संसद भवन निर्माणको सम्पूर्ण काम नसकिए पनि बैठक बस्न मिल्ने गरी सभाकक्षको आवश्यक निर्माण तथा व्यवस्थापनको काम अघि बढ़ाइएको र अब छिट्टै न्यूनतम पूर्वाधार सहित बैठक सञ्चालन गर्न आवश्यक केही सभाकक्ष र संरचना तयार हुने संघीय संसद सचिवालयले जनाएको छ। निर्माणाधीन संसद भवनभित्र रहेको बहुउद्देश्यीय मल्टीपर्पोज हल निर्माणको अन्तिम चरणमा रहेको र त्यही हललाई नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथग्रहणका लागि व्यवस्थापन गर्ने तयारी भइरहेको बताउनुहुन्छ। छ संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी।
प्रतिनिधि सभाको बैठक नयाँ संसद भवन जुन सिंहदरबारभित्र छ त्यहाँ नै बस्ने भन्ने हो। त्यहाँ भित्रै बन्दै गरेको ठाउँमा एउटा अर्को बहुद्देश्यीय हल पनि छ, मल्टिपर्पज हल पनि छ, त्यो चाहिँ अन्तिम चरणमा छ। तत्कालका लागि त्यहाँ व्यवस्थापन गरौं भनेर चाहिँ शपथ ग्रहण गर्ने प्रयोजनको लागि तयार गरिँदैछ र त्यसै गरेर प्रतिनिधि सभाको प्रारम्भिक बैठकहरू पनि सोही हलमा पर्यो भने बस्न मिल्ने गरेर तयारी गरिँदैछ।
संसद बस्नका लागि संसदीय दलको कार्यालय, संसद सचिवालयका लागि बैठक राख्न आवश्यक पूर्वाधार, कार्यव्यवस्था परामर्श समितिको बैठक हल, बैठकको प्रत्यक्ष प्रसारणका लागि अडियो भिडियो सिस्टम, सभामुख, उपसभामुख र कानून मन्त्री लगायतका लागि बस्ने कक्ष लगायत धेरै कुराको व्यवस्थापन गर्नुपर्ने हुन्छ। प्रतिनिधि सभाको शपथ र प्रारम्भिक बैठकका लागि तयार भइरहेको हलमा करिब 280 जना मात्रै अट्ने र सम्पूर्ण व्यवस्थापन गर्न त्यति सम्भव नभए पनि न्यूनतम सुविधा सहित बैठक बस्न सक्ने गरी व्यवस्थापन भइरहेको पनि प्रवक्ता गिरीले बताउनुभयो।
बहुद्देश्य हलमा अट्ने भनेको लगभग 280 मात्रै क्षमताको छ त्यो, तर पनि प्रतिनिधि सभाको प्रारम्भिक बैठकहरू चलाउनका लागि चाहिँ पुग्छ भन्ने दर्शकहरू, सरकारी कर्मचारीहरू, अन्य मन्त्रालयबाट आउनुहुन्छ रिपोर्टिङका लागि, उहाँहरूलाई पनि बस्नका लागि अलिकति समस्या पर्ने देखिन्छ। तर पनि बैठक सञ्चालन चाहिँ गर्ने र चाहिँ त्यहाँभित्रका गतिविधिहरूलाई हाम्रो आफ्नै युट्युब च्यानल मार्फत पनि प्रसारण गर्ने र अन्य टेलिभिजन च्यानलहरूले चाहन्छन् भने एउटा छुट्टी रूमबाट चाहिँ हुक गरेर उहाँहरूले लैजान सक्ने सम्मको व्यवस्थापन हामीले गर्दैछौ। अहिले हामी न्यूनतम सेवा सहितको चाहिँ व्यवस्थापन गर्दैछौ।
151 रोपनी जग्गामा संघीय संसदका 12 विभिन्न भवन निर्माण भइरहेका छन्। कुल जग्गाको 27% भागमा भौतिक संरचना, 20% भागमा बाटो र 43% भागमा बगैंचा निर्माण हुँदैछ। भवन निर्माण चाँडै सकिने भनिए पनि पूर्ण रूपमा कहिलेसम्म सम्पन्न हुन्छ भन्ने अझै यकिन हुन नसक्दा न्यूनतम पूर्वाधारमा नै प्रतिनिधि सभाको बैठक बस्नुपर्ने अवस्था छ। निर्माणाधीन संसद भवनमा प्रतिनिधि सभा भवन, राष्ट्रिय सभा भवन, सेन्ट्रल लबी, अति विशिष्ट व्यक्तिहरूका लागि कार्यालय, पुस्तकालय, संग्रहालय, संसदीय दलको कार्यालय, संसदीय समितिहरूको कार्यालय, चमेना गृह, प्रेस, छपाई लगायतका भवन निर्माण हुँदैछन्। यस्तै 450 चारपाङ्रे र 800 दुईपाङ्रे सवारी साधन अटाउने पार्किङ स्थल र सुरक्षा कर्मीका लागि पनि भवन निर्माण भइरहेको छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौं।
तुलसी सापकोटाको यो रिपोर्ट पछि अब बाँकी समाचार। हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ़दै गइरहेको छ। विशेष गरी काठमाडौँ, पोखरा लगायत देशका ठूला शहरका अतिरिक्त तराईका अधिकांश स्थानमा पीएम प्रदूषणका मसिना कणहरू 2.5 पुगेको जनाइएको छ। वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले वायु प्रदूषणका असरबाट जोगिन आम नागरिकलाई सावधानी अप्नाउन अनुरोध गरेको छ। विभागले आज एक अपील मार्फत वायु प्रदूषण बढ़ी भएको समयमा घर बाहिर निस्किँदा मास्कको प्रयोग गर्न, आफ्ना सवारी साधनको नियमित मरमत सम्भार गर्न र फोहोर तथा बाली नालीका अवशेषहरू नजलाउने प्रवृत्ति सबैको पहलमा रोक्न अनुरोध गरेको छ। त्यसै गरी वन जंगलमा डढेलो नलगाउने र लागिहालेमा तत्काल निभाउने प्रयास गर्न, निर्माण गतिविधिहरू गर्दा धूलो धुवा नओढ्ने व्यवस्था गर्न, उद्योग कल कारखाना सञ्चालन गर्दा सरकारले तोकेका मापदण्ड पूर्ण रूपमा पालना गरी सञ्चालन गर्न विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सबैमा अनुरोध गर्नुभयो। वायु प्रदूषण न्यूनीकरणका लागि जिम्मेवार सबै निकाय र आम नागरिकको सहकार्य र सकारात्मक प्रयास भएमा मात्र प्रदूषण न्यूनीकरण गर्न सम्भव र सहज हुने भएकाले त्यसका लागि सबैमा अनुरोध गरिएको उहाँले बताउनुभयो। प्रदूषण बिहान बेलुका समयमा उच्च हुने गरेको छ। चिसोका कारण विभिन्न स्रोतबाट उत्सर्जन भएको प्रदूषण छरिएर जान नसक्ने तथा विगत लामो समयदेखि वर्षा नभएका कारण यो याममा वायु प्रदूषण हुने गरेको विभागले जनाएको छ। रूकुम पश्चिमको बाफीकोट गाउँपालिका 3 भागले नजिकै सानी भेरी नदीमा आज 2 किशोरीको शव फेला परेको छ। उनीहरूसँगै गएकी 1 किशोरी भने बेपत्ता भएकी छिन्। बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाफीकोट गाउँपालिका 3 गराला गोठकी 14 उर्मिला ओली र सोही स्थानकी 12 कल्पना ओलीको शव भागले नजिकै सानी भेरी नदी किनारमा फेला परेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो। उहाँका अनुसार 12 वर्षीय सपना ओलीको खोजी भइरहेको छ। उनीहरू हिजो छिमेकीको विवाहमा गएका थिए। घर फर्किने क्रममा नदीले बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घटनास्थलमा प्रहरी निरीक्षक पुन सहितको प्रहरी टोली र अस्थायी प्रहरी पोस्ट छिनखेतबाट प्रहरी टोली पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। यसैगरी डोटीको सायल गाउँ पालिका 2 ग्वानीमा माटोको ढिस्कोले पुरिँदा 1 बालिकाको मृत्यु भएको छ। आज बिहान स्थानीय शेरबहादुर सिंहकी करिब 15-16 वर्षीय छोरी एलिना सिंह घर पोत्नका लागि माटो खन्न गएकी थिइन्। सोही क्रममा माथिबाट माटोको ढिस्को खस्दा उनी पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीयवासीले उनलाई तत्काल निकाल्ने प्रयास गरे पनि घटनास्थलमै मृत अवस्थामा फेला परेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। पश्चिम तराईका आदिवासी राणा थारू समुदायले आज खखडेहरा पर्व मनाइरहेका छन्। राणा थारू समुदायको सबैभन्दा ठूलो पर्वका रूपमा रहेको होरीको समापनका रूपमा खखडेहरा मनाइन्छ। यस पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुर र कैलाली जिल्लामा 1 दिन सार्वजनिक बिदा दिने गरेको छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको यो रिपोर्ट।
सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राणा थारू समुदायको सबैभन्दा ठूलो पर्व हो होरी। यो समुदायले माघ शुक्ल पूर्णिमाको दिनमा होरी राखी फाल्गुन पूर्णिमामा जलाउँछन्। त्यसपछिको 8 दिन अर्थात होरीको अन्तिम दिनका रूपमा खगडेहरा मनाउने गर्दछन्। संस्कृतिका जानकार कञ्चनपुरको लालझडी निवासी पद्मा राणा र बेस्ता राणा।
तीस दिन रात के खेल थे होरी, फिर के जब फागुन पूर्णिमा में हम होरी डूंग थे तो फिर 8 दिन सम्मा दिन के खेल थे।
8 दिन सम्मा लगातार खेल के फिर खकड़ेरा बनाएंगे, फिर फोरन जाएंगे, फिर आए के फिर संजा खेलेंगे।
सामाजिक मान्यता अनुसार खगडेहरा को मूल मर्म नई होरी को औपचारिक विदाई संगई रोग व्याधि महामारी को प्रतीक खगडेहरा गांववासी जमा भएर कुट्ने चलन छ। गलत तत्व को विनाश भएको मान्यता अनुरूप खुशियाली मनाउने पर्व को रूप में रहेको छ। नेपालको कञ्चनपुर र कैलाली तथा भारतको उत्तर प्रदेश उत्तराखण्ड र राजस्थानमा बसोबास गर्ने राणा थारू समुदायले यो पर्व मनाउँछन्। नेपाल राणा थारू समाज कञ्चनपुरका उपाध्यक्ष मनोहर राणा।
अहिले हामी कञ्चनपुर कैलाली फेरि छिमेकी राष्ट्र उत्तर प्रदेश र पश्चिमी साइडमा उत्तराखण्डमा भएका राणा थारूहरूले हामीले यो पर्व चाहिँ सँगै एउटै तिथि एउटै मितिमा मान्ने गरेका छौँ। संस्कारहरू कपडा अलि फरक होला, भाषा अलि फरक होला, तर हाम्रो संस्कृति र रीतिरिवाज र उहाँको संस्कृति रीतिरिवाजमा कुनै फरक छैन। यो हाम्रो ठूलो पर्वको रूपमा हामीलाई लिएका छौँ।
एका बिहानै गाउँको दक्षिणतिरको बाटोमा जम्मा भई घैटो वा टायलमा 7-7 वटा मट्याङ्ग्रामा झाडोको सिन्का हालेर राख्ने र त्यहीनिर विभिन्न नयाँ अन्न तथा दाल समेत राख्ने गरिन्छ। सबै घरबाट जम्मा गरिएका ती सामग्रीलाई गाउँका भलमनसा वा पदनाले फुटाउने चलन छ। त्यसपछि सबै घरमा गई भेटी स्वरूप दक्षिणा लिने गरिन्छ। यसका साथै विभिन्न मौलिक सांस्कृतिक कार्यक्रम गरी होरी समापन हुन्छ। रंगको पर्व मात्र नभएर राणा थारू समुदायको पहिचान र इतिहास बोकेको पर्व समेत हो। होरी पर्व एक आपसमा अपनत्व मिलनसारिता र सुमधुरता ल्याउने पर्व भएकोले विभेद रहित समाज निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब अन्तर्राष्ट्रिय समाचार। एसियाको प्रारम्भिक कारोबारमा आज तेलको मूल्य घटेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध धेरै चाँडै समाप्त हुने बताएपछि तेलको मूल्य घटेको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। ट्रम्पले इरान विरूद्धको कार्यवाही चाँडै समाप्त गर्ने दावी गर्नुभएको छ। इरानले आफ्नो भूमिमा अमेरिका र इजरायलले आक्रमण जारी राखे तेल निर्यात ठप्प पार्ने चेतावनी दिएपछि हिजो $120 प्रति ब्यारेल तेलको मूल्य पुगेको थियो। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने दावी गरे पनि तेहरानले भने लड़ाई आवश्यक परेसम्म जारी रहने संकेत दिएको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले आज त्यस्तो दावी प्रति शंका व्यक्त गर्दै आफ्नो देशले मिसाइल आक्रमण जारी राख्ने बताउनु भएको छ। तेहरानले अमेरिका सहयोगी खाड़ी राष्ट्रहरूलाई लक्षित गरी नयाँ आक्रमण शुरू गरेको केही घण्टापछि ट्रम्पले द्वन्द छिट्टै अन्त्यतिर जाने दावी गर्नुभएको थियो। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको मतगणना सकियो, समानुपातिक तर्फको मतगणना जारी। मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ़दो, मास्कको प्रयोग गर्न वातावरण विभागको अनुरोध र एसियाको प्रारम्भिक कारोबारमा आज तेलको मूल्य घट्यो। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरान युद्ध चाँडै समाप्त हुने दावी, युद्ध अन्त्य हुने ट्रम्पको दावीप्रति इरानको शंका। यसका साथै रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।